بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پرستت ہے۔ شروتاؤں، آج کے کارکرم کے آرمب میں آپ سورہ فصلت کی 30ویں سے لے کر 33ویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں عباس امام جمعہ۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ان الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکة ألا تخافوا تتنزل عليهم الملائكة ألا تخافوا ولا تحزنوا وأبشروا بالجنة التي كنتم توعدون۔ نحن أولياؤكم في الحياة الدنيا وفي الآخرة، نحن أولياء ولكم فيها ما تدعون نزلا من غفور رحيم۔ ومن أحسن قولا من دعا إلى الله وعمل صالحا وقال إنني من المسلمين۔ صدق الله العلي۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے۔ نسندیہ جن لوگوں نے کہا کہ اللہ ہمارا پالنہار ہے اور پھر اس پر دھرتا پوروک جمے رہے، ان پر فرشتے یہ سندیش لے کر اترتے ہیں کہ ڈرو نہیں اور نہ ہی شوکا کل ہو اور اس سورگ سے پرسن ہو جاؤ جس کا تم سے وعدہ کیا گیا ہے۔ हम सांसारिक जीवन में भी तुम्हारे साथी थे और प्रलय में भी तुम्हारे साथी हैं, और यहाँ तुम्हारे लिए वो सब कुछ है जिसकी तुम्हें इच्छा होगी, और यहाँ तुम्हारे लिए वो सब कुछ होगा जिसकी तुम मांग करोगे। ये अत्यंत क्षमाशील और दयावान ईश्वर की ओर से तुम्हारे आतिथ्य का साधन है। और उस व्यक्ति से अच्छी बात किसकी हो सकती है जो लोगों को ईश्वर की ओर बुलाए, अच्छे कर्म करे और ये कहे कि निश्चित रूप से मैं उसके आज्ञाकारी बंदों में से हूँ।
ये रेडियो तेहरान की हिंदी सेवा है और श्रोताओं को अमर अब्बास का सलाम स्वीकार करें। आप हमारे प्रसारण को शॉर्टवे में 41 मीटर बैंड बराबर 7445 किलो हर्ट्ज पर सुन रहे हैं। आज मंगलवार है, आज़र की 18, रबीउल सानी की 22 और दिसंबर की 8 तारीख। हमारी इस समय की सभा के कार्यक्रम की रूपरेखा नोट कर लें। सबसे पहले आप समाचार सुनेंगे और उसके बाद एक संक्षिप्त सा कार्यक्रम अनमोल बातें पेश किया जाएगा, और फिर आप ईरान इराक युद्ध के बारे में हमारी एक विशेष चर्चा सुनेंगे जो इराक को अतिक्रमणकारी देश के रूप में घोषित किए जाने की वर्षगांठ के अवसर पर तैयार किया गया है। और उसके बाद और सभा के अंत में आप कुरानी किस्से सुनेंगे। तो श्रोता, ये तो थी कार्यक्रम की रूपरेखा, और अब से कुछ ही क्षणों में आप रेडियो तेहरान से समाचार सुनेंगे। और अब पेश है समाचार। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरान और सीरिया ने संबंध विस्तार पर बल दिया। ईरान की राष्ट्रीय सुरक्षा परिषद के सचिव ने कहा कि अमेरिका सीरिया का तेल चुरा रहा है। ईरान ने कहा कि नई सेंट्रीफ्यूज मशीनें परमाणु समझौते के अनुसार हैं। और भारत में किसानों का भारत बंद, कई इलाकों में सब कुछ बंद। और अब आप विस्तार से समाचार सुने। ईरान की सर्वोच्च राष्ट्रीय सुरक्षा परिषद के सचिव अली शमखानी ने कहा है कि सीरिया में अमरीकी सैनिकों की उपस्थिति का मकसद तेल की चोरी, इसराइल की रक्षा, दाइश की मदद और इसराइल से दोस्ती करने वाली सरकारों का प्रोत्साहन है, जबकि इन सरकारों का अंजाम सीरिया के पूर्व लीबिया के पूर्व शासक कजाफी और सूडान के अपदस्थ राष्ट्रपति उमर हसन अल बशीर से बेहतर नहीं होगा। तेहरान की यात्रा पर आने वाले सीरिया के विदेश मंत्री फैसल मकदाद से मुलाकात के बाद अली शमखानी ने इस तरह कहा कि ईरान और सीरिया के बीच उच्च स्तर पर स्ट्रेटेजिक संबंध है जिन्हें लगातार मजबूत बनाए रखने की जरूरत है। अली शमखानी ने कहा कि इलाके में अमरीका की विनाशकारी उपस्थिति खत्म होना चाहिए। उन्होंने कहा कि सीरिया में अपने सैनिक तैनात करके अमरीका सीरिया का तेल चुरा रहा है और इसराइल के गैर कानूनी अस्तित्व का बचाव कर रहा है। सर्वोच्च राष्ट्रीय सुरक्षा परिषद के सचिव ने कहा कि जब इसराइल मिट जाएगा तो दुनिया अधिक सुरक्षित बन जाएगी, और इसराइल से संबंध स्थापित करने के लिए लालायित अरब सरकारों का अंजाम कज़ाफी और उमर हसन अल बशीर से बेहतर नहीं होगा। इस अवसर पर सीरिया के विदेश मंत्री फैसल मकदाद ने ईरान की ओर से मिलने वाले व्यापक समर्थन का आभार जताया और कहा कि ईरान के कमांडरों, सैनिकों और सबसे बढ़कर शहीद कासिम सुलेमानी ने जो कुर्बानियां दी हैं उन्हें सीरिया सरकार और जनता कभी नहीं भूल सकती। सीरियाई विदेश मंत्री ने इससे पहले अपने ईरानी समकक्ष जवाद जरीफ से मुलाकात की और सभी क्षेत्रों में दोनों देशों का सहयोग बढ़ाने पर जोर दिया। उन्होंने कहा कि सीरिया आतंकवाद के खिलाफ अपनी लड़ाई जारी रखेगा और इस संदर्भ में दोनों देशों का सहयोग बहुत महत्वपूर्ण है। فیصل مقداد سے ملاقات میں ایران کے سپریم لیڈر کے انتراشٹری معاملوں کے سلاحکار علی اکبر ولایتی نے بھی کہا کہ سیریائی جنتا کی دھڑتا اور پرتیرود سے پورے علاقے میں ویاپک پرتیرودک مورچے کو نئی مضبوطی ملی. پشمی ایشیا کے علاقے میں ایران اور اس کی گھٹک طاقتوں کے ویاپک مورچے کو اسلامی پرتیرودھک مورچہ کہا جاتا ہے جو امریکہ اسرائیل اور ان کے گھٹکوں کے وشال مورچے کا مقابلہ کر رہا ہے. ڈاکٹر ولایتی نے پرمانو ویگیانک شہید فخری زادے کی ہتیا کا الیکھ کرتے ہوئے کہا کہ ہم بہت جلد شہید فخری زادے کا انتقام لیں گے اور ایران کے دشمنوں کو یہ موقع نہیں دیں گے کہ وہ چین سے اپرادھ کرتے رہیں. ایران کے سرکاری پروکتا نے یوروپیہ تکڑی کی اور سے نتنس پرمانو پرتشٹان میں نئی سینٹریفیوج مشینیں لگائے جانے پر چنتا پرکٹ کیے جانے کے بعد کہا کہ یہ 500 نئی سینٹریفیوج مشینیں جے سی پی او اے سے امریکہ کے نکلنے کے بعد سنتولن کے لیے ہیں. برٹین جرمنی اور فرانس نے سوموار کو اپنے ایک بیان میں پرمانو سمجھوتے میں اپنے وچنوں کے پالن نہ کیے جانے کی اور بنا کوئی سنکیت کیے ایران دوارا نئی سینٹریفیوج مشینیں لگائے جانے پر چنتا پرکٹ کی. ایران کے سرکاری پروکتا علی ربی نے منگلوار کو ایک پترکار سمیلن میں کہا کہ نتنز میں لگائی گئی سینٹریفیوج مشینیں IR-2M پیڑھی کی ہیں جو IR-1 کی تلنا میں 6 گنا ادھک کھمتا سے یورینیم کا سنوردھن کرتی ہیں اور ایران نے جو بھی کیا ہے وہ پرمانو سمجھوتے میں اپنے وچنوں کے پالن میں کمی کے 5 قدموں کے دائرے میں ہے اور اس کی سوچنا IAEA کو بھی دی گئی ہے تتھا ان مشینوں کو IAEA کی نگرانی میں لگایا گیا ہے. انہوں نے کہا اگر پرمانو سمجھوتے کے انپکش اپنے وچنوں کا پالن کرنے لگے تو ایران پیچھے ہٹ جائے گا. ایران کے سرکاری پروکتا نے جاپان اور علاقے کے کچھ دیشوں کی اور سے ایران کے ساتھ پرمانو وارتا میں بھاگ لینے میں دلچسپی پر کہا کہ ایران ایک دوست و انتراشٹری معاملوں میں مہتوپورن بھاگیدار کے روپ میں جاپان کی ادھک سکریہ بھومکا کا سواگت کرتا ہے لیکن پرمانو وارتا ایران کی نظر میں اب ختم ہو چکی ہے. انہوں نے کہا کہ پرمانو سمجھوتا کوئی ایسا وشے نہیں ہے جس پر پھر سے وارتا ہو یا کوئی انیہ سدس بھی اس میں بڑھ جائے. سرکاری پروکتا نے کہا کہ کوئی نئی وارتا نہیں ہونے جا رہی ہے, بس اب سبھی پکشوں کو سمجھوتوں میں کیے گئے اپنے وچنوں کا پالن کرنا ہے. لبنان کے حزب اللہ آندولن کے اپ مہاسچیو نے کہا کہ علاقے کی غدار عرب سرکاریں کبھی بھی فلسطینیوں کے ساتھ نہیں رہیں اور نہ ہی انہوں نے کبھی پرتیرودھ مورچے کا سمرتھن کیا ہے. شیخ نعیم قاسم نے فلسطینیوں کے پہلے انتفاضہ آندولن کی ورشگانٹھ کے اوسر پر منگلوار کو ایک بھاشن میں کہا کہ ذائنی شاسن نے برسوں سے فلسطینیوں کا ادھیکار ہڑپ کر رکھا ہے لیکن فلسطینیوں کے ہر پیڑھی نے فلسطینی آکانکشا کی رکشا کی ہے اور اسے جیوت رکھا ہے. حزب اللہ آندولن کے اپ مہاسچیو نے کہا کہ اسرائیل کے ساتھ سمبندھ استھاپت کر کے عرب سرکاروں نے اپنا اصلی روپ دکھا دیا ہے لیکن پرتیرودھ مورچہ سنتولن بنانے کے لیے لبنان فلسطین اور علاقے میں اپنی طاقت بڑھائے گا. یو اے ای اور بحرین نے گت ستمبر میں اسرائیل کے ساتھ سمبندھ سامان بنانے کے سمجھوتے پر ہستاکشر کیے. فلسطینیوں کا پہلا انتفاضہ آندولن سن 1987 میں شروع ہوا تھا. ایران میں سواستھ منترالے کے پروکتا نے کورونا سنکرمن کے 11,000 سے ادھک نئے معاملوں اور گت 24 گھنٹوں میں 323 بیماروں کی موت کی سوچنا دی ہے. ایران کے سواستھ منترالے کے پروکتا سیما سادات لاری نے منگلوار کو دیش میں کورونا کے تازہ آنکڑوں کی جانکاری دیتے ہوئے بتایا کہ گت 24 گھنٹوں کے دوران 11,023 نئے بیماروں کی پہچان کی گئی ہے جن میں 1,710 مریض اسپتال میں بھرتی کیے گئے جبکہ باقی کو آرمبھک اپچار کے بعد گھر بھیج دیا گیا. سواستھ منترالے کی پروکتا نے بتایا کہ ایران میں کووڈ 19 کے کل سنکرمتوں کی سنکھیا 10,62,397 تک پہنچ گئی ہے اور پچھلے 24 گھنٹوں میں کووڈ 19 کے 323 مریضوں کی موت ہو گئی ہے جس کے بعد اس بیماری سے ایران میں مرنے والوں کی کل سنکھیا 50,917 تک پہنچ گئی. ایران کے سواستھ منترالے کے پروکتا سیما سادات لاری کے انوسار اب تک 7,54,224 روگی کورونا سنکرمن سے مکت ہوئے ہیں. 3 کرشی قانون کو واپس لینے کی مانگ کو لے کر کسانوں اور کیندر سرکار کے بیچ بات چیت کے ناکام ہونے کے بعد کسانوں نے منگلوار کو بھارت بند کی اپیل کی. اس کے ساتھ ہی کسانوں نے بھارت بند کے تحت لوگوں سے شانتی پورن طریقے سے ورودھ کرنے کی بھی اپیل کی ہے. دلی کی سندھو سیما سنگھ پر کسان نیتاؤں نے کہا کہ بند میں راشٹریہ مارگوں پر صبح 10 بجے سے 3 بجے دوپہر تک چکا جام رہے گا جبکہ دھرنا پردرشن پورے دن جاری رہے گا. पंजाब के किसानों के संघ क्रांतिकारी किसान यूनियन के अध्यक्ष डॉक्टर दर्शन पाल ने कहा है कि हम साफ तौर पर कहना चाहते हैं कि जो चाहे अपनी मर्जी से दुकान और व्यवसाय को बंद करे, किसी को इसलिए मजबूर नहीं किया जाएगा। हम हिंसा नहीं चाहते, हम बहुत दिनों से सीमाओं पर शांतिपूर्ण ढंग से बैठे और चाहते हैं कि यही चीज बंद के दौरान भी जाहिर हो। किसी भी तरह की इमरजेंसी सेवा नहीं रुकेगी। किसानों का कहना था कि इस बंद का असर फायर ब्रिगेड सेवा, एम्बुलेंस, दवाओं सहित दूसरी इमरजेंसी सेवाओं पर नहीं पड़ेगा, लेकिन फल, सब्जी और डेयरी प्रभावित होगी। पंजाब, कर्नाटक, हरियाणा, मध्य प्रदेश और यूपी सहित दूसरे राज्यों के राजनीतिक दलों और संघों ने बंद का समर्थन किया है। क्रांतिकारी किसान यूनियन के अध्यक्ष डॉक्टर दर्शन पाल ने कहा कि हम राजनेताओं का किसानों के मुद्दे का समर्थन करने पर शुक्रिया अदा करते हैं, लेकिन अगर वो प्रोटेस्ट करना चाहते हैं तो अपना बैनर छोड़कर किसानों के झंडे तले आकर प्रोटेस्ट करें। यह बंद पूरी तरह से किसानों और किसान बिल के खिलाफ उनके प्रदर्शन के समर्थन के लिए है। यमन पर सऊदी अरब के जारी हमलों के जवाब में यमनी फोर्सेस ने सऊदी अरब पर ड्रोन से हमला किया। हमलावर सऊदी अरब गठबंधन के प्रवक्ता ने दक्षिणी सऊदी अरब में यमनी प्रतिरोध बल अंसारुल्लाह के ड्रोन हमले की पुष्टि कर दी है। अल-कुसल अरबी के मुताबिक सऊदी गठबंधन के प्रवक्ता तुर्की अल-मालकी ने कहा है कि सोमवार की शाम को अंसारुल्लाह की ओर से बम से लैस एक ड्रोन दक्षिणी सऊदी अरब की ओर बढ़ रहा था। यमन के प्रतिरोधक बल अंसारुल्लाह ने पिछले हफ्ते 3 ड्रोन से सऊदी अरब के भीतर हमले किए थे। यमन में आबादी पर सऊदी गठबंधन के बढ़ते हमलों के जवाब में यमनी सेना और स्वयंसेवी बल के सऊदी अरब के भीतर रक्षात्मक हमले शुरू हो गए हैं। सऊदी अरब, अमरीका, यूएई और कई दूसरे देशों के समर्थन से मार्च 2015 से यमन पर हमले कर रहा है। उसने यमन की जमीनी, हवाई और समुद्री नाकाबंदी भी कर रखी है। दक्षिण यमन में यूएई और अलकायदा में हुई लड़ाई में यूएई समर्थित 5 फौजी मारे गए। सूत्रों के अनुसार दक्षिण यमन के अबेन प्रांत में यूएई द्वारा समर्थित अल-हिजाम उल-अमनी फोर्स ने सोमवार को बताया कि अलकायदा के आतंकियों ने अबेन में लूदर शहर के प्रवेश द्वार पर यूएई की फोर्स पर हमला कर दिया, जिसमें 5 फौजी मारे गए और 2 अन्य घायल हुए। रिपोर्ट मिलने तक किसी पक्ष ने इस हमले की जिम्मेदारी नहीं ली है। सऊदी पुलिस ने देश के पूर्वी भाग में स्थित कतीफ जिले के अवामी कस्बे में एक मस्जिद का अनादर करते हुए उसमें तोड़फोड़ की है। रिपोर्ट मिलने तक सऊदी पुलिस के कुछ कश्ती वाहन मस्जिद के पास तैनात थे। यह मस्जिद, जिसमें सऊदी पुलिस ने तोड़फोड़ की, अवामी कस्बे के दक्षिणी भाग में अज़ारा मोहल्ले में स्थित है। यह मस्जिद है जिसमें धर्मगुरु शेख निम्र बाकिर निम्र आले सऊद शासन के जुल्म के खिलाफ भाषण देते थे। इस बारे में कतीफ शहर के एक कार्यकर्ता ने ट्विटर बताया कि सऊदी पुलिस ने इमाम हुसैन मस्जिद का अनादर करते हुए उसमें तोड़फोड़ की है। कुछ सूत्रों ने अलहसा कस्बे के एक धर्मगुरु सैयद हाशिम की गिरफ्तारी की सूचना दी है। सऊदी पुलिस धर्मगुरु के घर पर धावा बोलकर उन्हें गिरफ्तार करके ले गई। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। अनमोल बातें। दोस्तों, कार्यक्रम अनमोल बातें में आपका स्वागत है। रविश जैदी का सलाम स्वीकार कीजिए। दोस्तों, आज हम आपको झूठ के बारे में बताएंगे। झूठ वो नैतिक बीमारी है जिसे कोई भी इंसान पसंद नहीं करता है। किसी भी समाज में झूठ और झूठ बोलने वाले का अच्छा नहीं समझा जाता है। कभी कभी ऐसा भी होता है कि एक झूठ बोलने की वजह से कई झूठ बोलने पड़ते हैं। पवित्र कुरान में महान ईश्वर ने झूठ बोलने वाले पर लानत भेजी है। हदीसों और रिवायतों में झूठ और झूठे की बहुत निंदा की गई है। एक बार एक व्यक्ति पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम की सेवा में आकर कहने लगा कि हे ईश्वरीय दूत, आप मुझे ऐसी चीज़ बताइए जिसमें लोक परलोक की भलाई हो। तो पैगंबर इस्लाम ने फरमाया कि झूठ न बोलो। रोचक बात यह है कि पैगंबर इस्लाम ने यह नहीं कहा कि नमाज पढ़ो या रोज़ा रखो, बल्कि उससे कहा कि झूठ मत बोलो। اس کا مطلب نہیں ہے کہ نماز یا روزہ مہتوپورن نہیں ہے، بلکہ نماز روزہ یا دوسری اپاسنائیں اپنی جگہ پر مہتوپورن ہے، پرنتو پیغمبر اسلام کا یہ کہنا ہے کہ جھوٹ نہ بولو، اس کا اپنا ایک الگ مہتو ہے۔ اگر کوئی انسان نماز پڑھتا ہے یا روزہ رکھتا ہے تو اس کا فائدہ کیول نمازی یا روزدار کو ہی ملے گا، پرنتو اگر کوئی انسان جھوٹ نہیں بولتا ہے تو اس کا لابھ سماج کے دوسرے لوگوں کو بھی پہنچے گا۔ مثال کے طور پر جو انسان جھوٹ نہیں بولتا ہے، دوسرے لوگ اس کے سامنے غلط کام کرنے سے ڈریں گے، کیونکہ انہیں اس بات کا بھے رہے گا کہ یدی اس انسان سے پوچھا گیا کہ یہ کاریہ کس نے کیا ہے تو یہ جھوٹ نہیں بولے گا اور سچائی بیان کر دے گا تو ہم پکڑ لیے جائیں گے۔ دوستو، کاریکرم کے اس بھاگ میں ہم آپ کو یہ بتائیں گے کہ اسلام میں جھوٹ بولنے کی انومتی نہیں ہے۔ حضرت علی علیہ السلام فرماتے ہیں کہ جھوٹ اسلام سے نہیں ہے، یعنی اسلام میں جھوٹ بولنے کی کدابی انومتی نہیں ہے۔ اسی طرح حضرت علی علیہ السلام فرماتے ہیں کہ ایمان کی علامت یہ ہے کہ سچ بولنے کو جھوٹ پر پراتھمکتا دو، یدیپی سچ بولنے سے تمہارا نقصان ہی کیوں نہ ہو۔ جھوٹ بولنا اتنا برا ہے کہ مذاق میں بھی جھوٹ بولنے کی انومتی نہیں ہے، یہ سوئم اس بات کا پرماڑ ہے کہ جھوٹ کتنا گھڑت کرت ہے۔ حضرت علی علیہ السلام فرماتے ہیں کہ چھوٹے سے چھوٹے یا مذاق میں بھی جھوٹ بولنے سے پرہیز کرو، کیونکہ اگر انسان چھوٹا جھوٹ بولے گا تو بڑا جھوٹ بولنے کا بھی اس کے اندر ساہس پیدا ہو جائے گا۔ یہی نہیں، جھوٹ روزی کو کم کرتا ہے۔ جھوٹ بولنے والے کو تین چیزیں پراپت ہوتی ہیں، ایک مہان ایشور کا کرودھ، دوسرے جھوٹ بولنے والے کو دوسرے لوگ گری ہوئی نظر سے دیکھتے ہیں، اور تیسرے فرشتے جھوٹ بولنے والے کے دشمن ہو جاتے ہیں۔ امام حسن عسکری علیہ السلام فرماتے ہیں کہ جھوٹ ہر برائی کی جڑ ہے۔ امام جعفر صادق علیہ السلام فرماتے ہیں کہ ایک مسلمان کے لیے یہ شوبھا نہیں دیتا ہے کہ وہ غلط آچرڑ والے مورکھ اور جھوٹے ویکتی سے دوستی کرے۔ اس کی ایک وجہ یہ ہے کہ جو ویکتی غلط آچرڑ والے انسان یا مورکھ و جھوٹ بولنے والے سے دوستی کرتا ہے تو لوگ اسے بھی غلط سمجھنے لگتے ہیں۔ مثال کے طور پر ایک انسان شراب پیتا ہے اور لوگوں کو پتا ہے کہ وہ شراب پیتا ہے، اور ایک دوسرا انسان شراب پینے والے انسان سے دوستی کرتا ہے اور اس کے ساتھ اٹھتا بیٹھتا ہے، تو دوسرے لوگ یہی سوچیں گے کہ یہ بھی شراب پیتا ہوگا، جبکہ ہو سکتا ہے کہ وہ شراب کو ہاتھ بھی نہ لگاتا ہو، پرنتو لوگ دوستی کرنے والے ویکتی کے بارے میں غلط سوچنے لگیں گے۔ حضرت علی علیہ السلام جھوٹ بولنے والے انسان سے صلاح مشورہ کرنے سے بھی منع کرتے اور فرماتے ہیں کہ جھوٹ بولنے والا مرگ تشنا کی بھانتی ہے، وہ تمہارے لیے دور کو قریب اور قریب کو دور بنا کر پیش کرے گا۔ ایک ان استھان پر حضرت علی علیہ السلام فرماتے ہیں کہ دوسروں کے ادھیکاروں کو نہ دینا اپمان کا کارن ہے، اور انسان اس سمبندھ میں جھوٹ بولنے کے لیے بادی ہو جاتا ہے۔ امام جعفر صادق علیہ السلام فرماتے ہیں کہ مومن نہ جھوٹ بولتا ہے اور نہ ہی امانت میں خیانت کرتا ہے۔ حضرت علی علیہ السلام فرماتے ہیں کہ سچ بولنا اور جھوٹ نہ بولنا بہترین شسٹاچار ہے۔ امام موسیٰ کاظم علیہ السلام فرماتے ہیں کہ سچ بولنا اور امانت کا ادا کرنا روزی کا کارن ہے، جبکہ امانت میں خیانت اور جھوٹ نردھنتا اور نفاق و متھیا چار کا کارن ہے۔ دوستو، آج کے کاریکرم کا سمے یہیں پر ختم ہوتا ہے، ہمیں انومتی دیں۔ خدا حافظ۔
یہ تہران ہے اسلامی گانتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
श्रोताओ, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। भारत के किसान संगठनों ने आज सांकेतिक रूप से भारत बंद का आह्वान किया, जिसमें भारत के विभिन्न प्रांतों के किसान संगठन शामिल हुए। सूत्रों के अनुसार आज होने वाले भारत बंद के आह्वान में 400 किसान संगठन शामिल हुए। भारत की कांग्रेस पार्टी सहित कई राजनीतिक पार्टियों व दलों ने भारत बंद का समर्थन किया। श्रोताओ, फ्लोरिडा अमेरिका का वो राज्य है जहाँ के लोग राजनीतिक बहस पर चर्चा को अधिक पसंद करते हैं। ये गोल्फ की राजधानी है। अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप के निकटवर्ती लोगों का कहना है कि वो अगले राष्ट्रपति के शपथ ग्रहण समारोह में भाग नहीं लेंगे और उस वक्त वो राष्ट्रपति के लिए विशेष विमान से फ्लोरिडा जाएंगे और वहीं रह जाएंगे। श्रोताओ, इराक की राजधानी बगदाद में अमेरिका के नए दूतावास को वर्ष 2009 में बनाया गया। ये एक साधारण दूतावास नहीं है बल्कि ये एक सैनिक छावनी है। उसमें विमान और एंटी एयरक्राफ्ट
सफारा निहकाद अमेरिकी है वो कायद तजस्सुस ضد الحكومة العراقية।
ये थे हमारी आज की चर्चा के विषय। श्रोताओ, भारत के किसान संगठनों ने आज सांकेतिक रूप से भारत बंद का आह्वान किया, जिसमें भारत के विभिन्न प्रांतों के किसान संगठन शामिल हुए। सूत्रों के अनुसार आज सांकेतिक रूप से होने वाले भारत बंद के आह्वान में 400 संगठन शामिल हुए। भारत की कांग्रेस पार्टी सहित कई राजनीतिक पार्टियों व दलों ने इस बंद का समर्थन किया। ये बंद पूरी तरह शांतिपूर्ण रहा, कहीं से किसी अप्रिय घटना की सूचना नहीं है। ज्ञात है कि भारत सरकार कृषि कानूनों में सुधार के लिए तैयार है, पर किसानों का कहना है कि इस कानून को निरस्त किए जाने के अलावा वो किसी चीज पर राजी नहीं होंगे। दिल्ली से शमशाद काजमी।
भारत के किसान संगठनों ने विवादित कृषि कानूनों को लेकर आज सांकेतिक भारत बंद का आह्वान किया, जिसमें पंजाब, हरियाणा, उत्तर प्रदेश, उत्तराखंड और राजस्थान सहित अनेक राज्यों के किसान संगठन शामिल हुए। ऑल इंडिया किसान संघर्ष समन्वय समिति के बैनर तले बुलाए गए भारत बंद में देश भर के 400 से अधिक किसान संगठन शामिल हुए। मुख्य विपक्षी दल कांग्रेस सहित अनेक विपक्षी दलों ने भी बंद का समर्थन किया। ये भारत बंद सुबह 11 बजे से शाम 3 बजे तक जारी रहा, जिसके दौरान देश के कई स्थानों में बाजार, दुकानें और संस्थान बंद रहे। अस्पताल और एम्बुलेंस जैसी सभी इमरजेंसी और जरूरी सेवाओं को इस बंद से मुक्त रखा गया था। किसानों के आह्वान पर बुलाया गया ये बंद पूरी तरह शांतिपूर्ण रहा और बड़ी संख्या में तैनात सुरक्षा बलों ने भी काफी संयम से काम लिया। इस दौरान कृषि कानूनों के विरोध में किसानों का विरोध प्रदर्शन आज 13वें दिन भी जारी रहा। सांकेतिक हड़ताल के दौरान किसानों ने दिल्ली से मिलने वाली उत्तर प्रदेश की सीमा पर धरना जारी रखा और किसानों ने राजमार्ग को बंद कर दिया और नए कृषि कानूनों को वापस लेने की मांग की। किसानों की हड़ताल को देखते हुए गाजीपुर सीमा और इसके आसपास के क्षेत्रों में बड़ी संख्या में सुरक्षा बलों को तैनात किया गया था। यद्यपि सरकार ने नए कृषि कानूनों में सुधार के संकेत दिए हैं, लेकिन किसानों का कहना है कि इन कानूनों को रद्द किए जाने से कम पर वे राजी नहीं होंगे। किसानों के जारी विरोध को लेकर यद्यपि केंद्र सरकार ने वार्ता के द्वार खुले रखे हैं, लेकिन किसानों को इस वार्ता से कोई उम्मीद नहीं है। उनका कहना है कि जब तक हमारी मांगे पूरी नहीं होती, हमारा विरोध प्रदर्शन जारी रहेगा। उधर कल सरकार और किसानों के बीच छठे चरण की वार्ता से पूर्व किसानों का एक प्रतिनिधिमंडल आज शाम केंद्रीय गृह मंत्री अमित शाह से भेंट करेगा। अमित शाह ने आज सवेरे अनौपचारिक बातचीत का प्रस्ताव भेजा था। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
श्रोताओं, इराक की राजधानी बगदाद में अमेरिका के नए दूतावास को वर्ष 2009 में बनाया गया। ये एक साधारण दूतावास नहीं है, बल्कि ये एक सैनिक छावनी है। उसमें विमान और एंटीक्राफ्ट भी है। इराकियों का मानना है कि अमेरिकी दूतावास न केवल इराक के राजनीतिक मामलों में हस्तक्षेप करता है, बल्कि इराक को अशांत बनाने में भी उसकी महत्वपूर्ण भूमिका है। जलाल खारदी की रिपोर्ट पेश करने साथी हसन अब्बास।
बगदाद में अमेरिका के नए दूतावास को वर्ष 2009 में बनाया गया, जो हमेशा इराकी दलों व गुटों के ध्यान का केंद्र रहा है। ये एक आम दूतावास नहीं है, बल्कि एक सैन्य छावनी है। इस दूतावास में विमान भी हैं और एंटी एयरक्राफ्ट भी। आपने दुनिया में कहां देखा है कि 4,20,000 वर्ग मीटर दूतावास का एक क्षेत्रफल हो और उसमें 16,000 कर्मचारी हों? इस दूतावास के निर्माण पर 75 करोड़ डॉलर की लागत आई है। अलबत्ता इस तरह के दूतावास का निर्माण, वो भी विशेष संभावनाओं के साथ, दूसरे दूतावासों से बिल्कुल अलग है। ये दूतावास इराकी सरकार के खिलाफ जासूसी का अड्डा है। इसमें डिप्लोमेटिक काम कम ही अंजाम दिए जाते हैं। पिछले साल भी अमेरिका द्वारा अलकायम शहर में स्वयंसेवी बल के 25 जवानों की हत्या के खिलाफ हजारों इराकियों ने अमेरिकी दूतावास के सामने प्रदर्शन किया था, और अमेरिकियों को इस प्रदर्शन की अपेक्षा नहीं थी। प्रदर्शनकारियों के क्रोध के भय से अमेरिकी राजदूत कुछ समय के लिए बगदाद से भाग गए थे। इराकियों का मानना है कि अमेरिकी दूतावास न केवल इराक के राजनीतिक मामलों में हस्तक्षेप करता है, बल्कि इराक को अशांत बनाने में भी महत्वपूर्ण भूमिका निभा रहा है। जलाल खालिदी, IRIB न्यूज, बगदाद।
श्रोताओ, फ्लोरिडा अमेरिका का वो राज्य है जहाँ के लोग राजनीतिक बहस व चर्चा को अधिक पसंद करते हैं। ये गोल्फ खेल की राजधानी है। अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप के निकटवर्ती लोगों का कहना है कि वो अगले राष्ट्रपति के शपथ ग्रहण समारोह में भाग नहीं लेंगे, और उस वक्त वो राष्ट्रपति के लिए विशेष विमान से फ्लोरिडा राज्य जाएंगे और वहीं रह जाएंगे। ट्रंप फ्लोरिडा राज्य में ही अगले दौर में राष्ट्रपति पद के उम्मीदवार होने की घोषणा करेंगे।
फ्लोरिडा अमेरिका का वो राज्य है जहां के लोग राजनीतिक चर्चा व बहस को सबसे ज्यादा पसंद करते हैं। 30,000 votes coming for Biden. They were from the United States. गोल्फ की ये राजधानी है, टैक्स यहां कम है। ट्रंप के निकटवर्ती लोगों का कहना है कि वह अगले राष्ट्रपति के शपथ ग्रहण समारोह में भाग नहीं लेंगे, और उसी वक्त वो राष्ट्रपति के लिए विशेष विमान से फ्लोरिडा जाएंगे। जो बाइडेन के शपथ ग्रहण समारोह के मुकाबले में ट्रंप फ्लोरिडा से ही अगले दौर में राष्ट्रपति पद के उम्मीदवार होने की घोषणा करेंगे। इस बीच कोरोना से पीड़ित ट्रंप की वकील जुलियानी ने एक बार फिर चुनावों में धांधली की बात कही है।
The election is rigged.
इससे पहले अध्ययनकर्ता व लेखिका कलाराइस्टी ने कहा था कि ट्रंप अपने निकटवर्ती लोगों को हर तरह की कानूनी कार्रवाई से बचाते हैं।
He wants to protect them.
राष्ट्रपति की ओर से माफी का आदेश आने के बाद ट्रंप के समर्थक और विरोधी अब इस बात की समाप्ति के इच्छुक हैं। आलोचकों को हाउस ऑफ कार्ड्स फिल्म के डायलॉग याद आते हैं। फ्रैंक अंडर वुटरा, मैं प्राथमिक चुनाव में पराजय को स्वीकार नहीं करूंगा। श्रीमान, लग रहा है कि आप भाग रहे हैं। ये सही है कि मैं अपने राज्य में चुनाव हार चुका हूं, परंतु उसे अपनी जबान से कबूल नहीं करूंगा। ये ट्रंप सीरियल का आखिरी एपिसोड नहीं है, वो वर्षों तक राजनीति और संचार माध्यमों में बने रहेंगे। न्यूयॉर्क से IRIB کے لیے کامران نجف زادے کی رپورٹ.
یہ تہران ہے اسلامی گنتھانت ایران کی آواز. شوتو ہمارا یہ کاریکرم آپ شارٹ ویو میں 41 میٹر بینڈ برابر 7445 کلو ہرٹز پر سن رہے ہیں. ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو اوشیہ پسند آ رہا ہوگا. کاریکرموں کے بارے میں اپنے وچاروں سجھاؤں اور پرتیکریاؤں سے اوگت کرانے کے لیے ہمارے پتے نوٹ کر لیں. ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir. جبکہ تازہ سماچاروں سے اوگت ہونے کے لیے ویب سائٹ کا پتہ ہے parstudio.com/hi. شوتاؤ ہماری سبھا کا انتم کاریکرم ہوگا قرآنی قصے, پر اس سے پہلے ایران پر حملہ کرنے والے عراق کو اتکرمکاری دیش گھوشت کیے جانے کے سمبندھ میں پیش ہے ہمارا وشیش کاریکرم.
دوستو, ایران پر تھوپی گئی جنگ میں عراق کے باسی صدام شاسن کے یو این کی اور سے حملہ وار گھوشت ہونے کے ورشگانٹھ پر ایک وشیش کاریکرم کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور غیم رضوی کا سلام سویکار کیجیے.
برابر 9 دسمبر ایرانی کیلنڈر میں ایک انی یادگار دن ہے. یہ وہ دن ہے جب ایرانی جنتا راشٹر سنگھ اور اس سنگٹھن میں پربھاوی طاقتوں کو اپنے ارادے کا سمان کرانے میں سفل ہوئی تھی. یہ ایران پر عراق دوارا تھوپی گئی جنگ شروع ہونے کے 11 سال اور سنیوکت راشٹر سنگھ کی سرکشا پریشد کی اور سے پرستاؤ نمبر 598 پارت ہونے و جنگ ختم ہونے کے 3 سال کے بعد پارت ہوا, جس کے وشو سمودائے کے سامنے ایران کا اپنی رکشہ کا وید ادھیکار ثابت ہوا.
راشٹر سنگھ کے تتکالین مہا سچیو خاویر پیریز ڈیکوئر نے 9 دسمبر 1991 کو سرکشا پریشد کو ادھیکارک رپورٹ میں بتایا تھا کہ عراق کے باسی شاسن نے 22 ستمبر 1980 کو ایران پر حملہ شروع کیا اور وہ حملہ ور دیش ہے. راشٹر سنگھ کی اور سے یہ اعلان کی تھوپی گئی جنگ میں عراق کا باسی شاسن جنگ شروع کرنے والا اور اس کا ذمہ دار ہے ایران کی بہت بڑی راجنیتک جیت ہے. یہ لڑائی ایسے حالات میں شروع ہو کر ختم ہوئی جب دو بڑی طاقتیں اور پوری دنیا میں ان کے پٹھو جنگ چھیڑنے والے کو پہچانتے تھے, لیکن اس کی مدد کرنے میں انہوں نے کسی طرح بھی سنکوچ سے کام نہیں لیا. انہیں اس وقت ہوش آیا جب ان کی اور سے عراق کو دیے گئے ہتھیار انہیں کے خلاف استعمال ہوئے اور صدام کے باسی شاسن نے کویت پر حملہ کر کے فارس کی کھاڑی کے علاقے کو ایک اور جنگ میں ڈھکیل دیا. حالانکہ عراق بہت دیر میں حملہ ور گھوشت ہوا, لیکن یہ اعلان اسلامی گنتنتر ایران کی تاریخ میں بہت بڑی گھٹنا اور اہم جیت کے روپ میں رجسٹر ہو گیا.
سنیوکت راشٹر سنگھ کی سرکشا پریشد نے ایران کے خلاف عراق کے ویاپک حملے کے ایک دن کے بعد 23 ستمبر 1980 کو جنگ کے بارے میں ایک بیان جاری کیا, اور اس کے 5 دن کے بعد یو این ایس سی نے پہلا پرستاؤ پارت کیا. یہ پرکریا 8 پرستاؤ اور 15 سے زیادہ بیانوں کے جاری ہونے تک چلتی رہی. ان پرستاؤں اور بیانوں کا مکھیہ بھاگ انوشنسا پر آدھارت تھا, لیکن پرستاؤ 598 اس بارے میں ایک اپواد ہے, کیونکہ اس پرستاؤ میں ایران کے خلاف عراق کی 2887 دن کی جنگ کو ختم کرنے کے لیے فیصلہ لینے کے ساتھ ساتھ کچھ چیزیں لاگو کرنے کا سجھاؤ دیا گیا.
ایران کی بھومی پر صدام شاسن کے حملے شروع ہونے کے وقت یو این اور اس سنگٹھن میں پربھاوی طاقتیں عراق کو حملہ ور بتانے سے بچتی رہیں. یو این نے یہ رویہ جان بوجھ کر اپنایا تھا۔ ایسا نہیں تھا کہ اسے یہ نہیں پتا تھا کہ حملہ ور کون تھا۔ یو این میں پربھاوی طاقتیں ایران کی بھومی پر عراق کے صدام شاسن کے حملے کا ساتھ دیتے ہوئے حملہ ور کے روپ میں صدام شاسن کا نام لینے سے دامن بچاتی رہیں۔
اسلامی کرانتی کے نیتا سورگی امام خمینی کے نیتتو میں اسلامی کرانتی کی سفلتا پشچمی ایشیا سہت دنیا کے راجنیتک حلقوں میں گہرے بدلاؤ کا کارن بنی تھی۔ پورب اور پشچم کی دو بڑی طاقتوں کا سمرتھن پراپت تانا شاہی ویوستھا کے ظلم میں پس رہے راشٹروں کے اسلامی کرانتی کے آدرش بننے کی اور سے چنتا کی وجہ سے ان طاقتوں نے ایران پر صدام شاسن کے حملے میں اسے ہر طرح کے سینیہ و اسینیہ سادھنوں سے لیس کیا اور وہ اسے اکساتے رہے۔ انتتہ 22 ستمبر 1980 کو عراق کے پورو رکشا کے جھوٹے دعوے کے ساتھ ایران پر زمینی و ہوائی حملے شروع کیے گئے۔
جنگ کے 8 سال کے دوران امریکہ پورو سوویت سنگ اور ان کے پٹھوں دوارا سمرتھت سینا کے مقابلے میں ایران کے ویر جوان ڈٹے رہے، اور ساتھ ہی اسلامی گنتنتر ایران کی سرکار حملہور کو پہچانوانے کے لیے انتراشٹریہ سمودائے و حلقوں کے ساتھ ضروری سہیوگ کرتی رہی، کیونکہ اس سچائی کے ثابت ہونے سے اسلامی کرانتی کا صحیح چہرہ اور امریکہ پشچمی سرکاروں تتھا عراق کا ایران پر حملہ کرنے کا گھنونا چہرہ دنیا والوں کے سامنے آ گیا۔ یہی وجہ ہے کہ حملہور دیش کے نام کا دنیا کے سامنے ظاہر ہونا انتراشٹریہ منچ پر ایران کی بہت بڑی راجنیتک جیت سمجھا جاتا ہے۔
تھوپی گئی جنگ کی شروعات میں ہی پاکستان کے تتکالین راشٹرپتی ضیاء الحق اور اسلامی کانفرنس سنگٹھن کے تتکالین مہا سچیو حبیب شتی سنگھرش ویرام کرانے کی نیت سے تہران آئے اور انہوں نے سورگی امام خمینی سے بھیٹ کی۔ ایران کی مانگ یہ تھی کہ وہ میڈیا کے سامنے اعلان کریں کہ عراق نے جنگ شروع کی ہے تاکہ سنگھرش ویرام کا راستہ کھل سکے، لیکن انہوں نے ایسا کرنے سے منع کر دیا۔ اس وقت پاکستان پر بڑی طاقتوں کا اثر تھا، نہ تو بڑی طاقتیں یہ بات کہنے کے لیے تیار تھیں کہ صدام نے ایران پر جنگ تھوپی ہے، اور نہ ہی جنگ کے دوران یو این ایس سی نشپکش دشٹیکون اپنانے کے لیے تیار ہوئی۔ اسی وجہ سے جنگ 8 سال تک چلی اور دونوں دیشوں کو بہت زیادہ نقصان اٹھانا پڑا۔
ایران پر عراق کے حملے اور اس کا ایران کے سیماورتی علاقوں پر قبضے کے دوران مانو ادھیکار اور انتراشٹریہ قانونوں کا گھور الگھن ہوا۔ عراق کی باسی سینا نے ہر طرح کے یدھ اپرادھ کیے، اپنے قبضے والے شہروں و گاؤں میں نرسنگھار اور لوگوں کو بندی بنانا، شہروں و گاؤں پر آئے دن بمباری اور کیمیکل ہتھیاروں کا استعمال، ان میں سے ہر ایک ایران کی بھومی پر حملہ کرنے پر صدام شاسن کی نندا کرنے اور عراق کے تاناشاہ کو یدھ اپرادھی گھوشت کرنے کے لیے کافی تھا۔ لیکن مانو ادھیکاروں کا دم بھرنے والوں نے صدام کے اپرادھوں کی اور سے آنکھ موند لی اور اسے ایران پر حملے جاری رکھنے کی ہری جھنڈی دیتے رہے۔
پرستاؤ نمبر 598 پہلے والے پرستاؤں سے کئی طرح سے الگ تھا۔ اس پرستاؤ کے ایک انوچھید میں حملہور کی پہچان کی گئی تھی۔ اسلامی گڑتنتر ایران نے 1988 میں پرستاؤ 598 قبول کیا تھا، لیکن صدام نے سنگھرش ویرام کا ویروھ کیا۔ اس نے یہ سوچ کر کہ ایران نے سینیہ و آرتھک نظر سے خراب حالت کی وجہ سے سنگھرش ویرام کو قبول کیا ہے، ایران پر بڑے حملے کیے، لیکن ایرانی جوانوں کی دڑھتا کی وجہ سے باسی سینا ان علاقوں سے پیچھے ہٹنے پر مجبور ہوئی جن پر اس نے تازہ حملے کیے اور قبضے کیے تھے۔ ایک مہینے بعد صدام بھی پرستاؤ 598 اور سنگھرش ویرام قبول کرنے پر مجبور ہو گیا۔
جنگ ختم ہونے کے 1.5 سال بعد یو این کی مدھیستتا سے ایران سے بات چیت کرنے والی عراق کے باسی شاسن کی ٹیم نے ایران کی بھومی پر حملہ شروع کرنے کی سچائی کو ماننے سے انکار کیا، جس سے بات چیت کی پرکریا آگے نہیں بڑھ پائی۔ لیکن کویت پر صدام کے حملے سے سبھی راجنیتک سمیکرن بدل گئے۔ صدام ایران کے خلاف اپنے درشٹیکون سے پیچھے ہٹ گیا اور 1975 کے الجزائر سمجھوتے کو مان کر ایران کی سبھی مانگوں کو پورا کیا۔ دوسری اور عرب اور ان کے سمرتھک پشچمی دیشوں کے لیے صدام کو استعمال کرنے کی مدت پوری ہو چکی تھی۔ اس طرح یو این کی مدھیستتا میں عراق کے ساتھ ایران کی بات چیت تیزی سے آگے بڑھنے لگی۔ یو این وگت کی تلنا میں پرستاؤ نمبر 598 کو لاگو کرانے کے لیے اور زیادہ سکری ہو گیا۔ کویت پر عراق کے حملے کے 2 سال بعد تتکالین یو این مہا سچیو نے 14 اگست 1991 کو ایران اور عراق کو خط لکھا اور ان سے مانگ کی کہ وہ جنگ کی شروعات کرنے والے دیش کو ثابت کرنے کے لیے اپنے اپنے ترک پیش کریں۔ عراق سرکار نے یو این کے نویدن کا مذاق اڑایا اور 26 اگست 1991 کو اپنا جواب دستاویز کے ساتھ یو این بھیجا۔
دوستوں، ایران نے ٹھوس ثبوتوں پر آدھارت اپنے دستاویزوں کو 15 ستمبر 1991 کو یو این بھیجا، جو ایک کتاب کے جتنے تھے۔ 9 دسمبر 1991 کو یو این مہا سچیو نے 9 انچھیدوں پر آدھارت اپنی آدھیکارک رپورٹ سرکشا پریشد کو پیش کی، جس میں عراق کو جنگ کی شروعات کرنے والا دیش بتایا گیا تھا۔ تتکالین سنیوکت راشٹر سنگ مہا سچیو کی رپورٹ کے 6ٹے انچھید میں آیا ہے کہ اس رپورٹ کے 5ویں انچھید میں ہم نے مانوادھیکار اور انتراشٹریہ قانونوں کے الگھن شیرشک کے انترگت جس گھٹنا کا ذکر کیا وہ 22 ستمبر 1980 کو ایران کے خلاف ہونے والا حملہ ہے، جس کا یو این گھوشنا پتر انتراشٹریہ قانون کے دوسرے نیم یا انتراشٹریہ نیتکتا نیم کے مطابق اوچت پیش نہیں کیا جا سکتا اور جنگ کے لیے ذمہ دار کو نردھارت کرنا ضروری ہے۔
ایران کی عراق کے حملہ ور قرار دیے جانے سے شیتری اور انتراشٹریہ استر پر اچھی ساکھ بنی۔ انتراشٹریہ ویوستھا میں صدام کا سمرتھن کرنے پر شرمندگی کے چنہ ظاہر ہوئے، جس کے بعد شیتری اور کھیتر کے باہر کے دیشوں نے اپنی شرمندگی کی بھرپائی کے لیے تہران کے ساتھ راجنیتک سمپرک شروع کیا۔ دوسری اور ایران نے یہ دکھا دیا کہ جن سمرتھن کو آدھار بنا کر فوج سنگٹت کر کے کم سے کم سنسادن کے ساتھ 8 سال کی تھوپی گئی جنگ کو اپنے ہت میں موڑ کر کھیتری و انتراشٹریہ ویوستھا میں اپنا پربھاؤ بڑھایا جا سکتا ہے۔ ایرانی راشٹر نے نہ صرف پوتر رکشا کے 8 سال بلکہ پورے اتہاس میں یہ دکھا دیا کہ وہ حملہ ور کا ڈٹ کر مقابلہ کرتا ہے اور اس میں یہ طاقت ہے کہ اپنی راشٹری ایکتا و سرکشا کا ہر وقت پردرشن کرے۔ دوستوں، کاریہ کا سمے سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران، سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ قرآن قصے۔
دوستو، کاریکرم قرآن قصے کے کرنے کڑے کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہرتادی اور قائم رضوی کا سلام سویکار کیجیے۔
मित्रों, कार्यक्रम में सूरह बकरा की आयत संख्या 138 के बारे में हमारी चर्चा चल रही है। पिछले कार्यक्रम में हमने इस विषय के बारे में कुछ बिंदुओं से आपको अवगत करवाया था। हमने आपको बताया था कि सूरह बकरा ऐसा सूरह है जिसमें विभिन्न विषयों पर चर्चा की गई है। बकरा की जिस आयत में हम चर्चा करने जा रहे हैं उसमें ईश्वरीय रंग के बारे में बात की गई है। सूरह बकरा की आयत संख्या 138 में ईश्वर कहता है कि बस ईश्वर का रंग है और अल्लाह से अच्छा किसका रंग होगा, हम केवल उसी की उपासना करते हैं।
सूरह बकरा की आयत संख्या 138 में ईश्वर पैगंबर इस्लाम को यह आदेश देता है कि यहूद और नसारा से कह दो कि बस ईश्वर का रंग है और अल्लाह से अच्छा किसका रंग होगा, हम केवल उसी की उपासना करते हैं। ईश्वर का रंग निष्ठा के साथ उपासना का रंग है। ये वो रंग है जिसमें डूबकर ही मनुष्य आने के शुरुआत से मुक्ति पा सकता है। वास्तव में ईश्वर के रंग से बेहतर कोई भी रंग हो ही नहीं सकता। इसका एक कारण यह है कि संसार में कोई भी रंग ईश्वरीय रंग से अधिक सुंदर हो ही नहीं सकता।
यहाँ ये बात ध्यान में रखना जरूरी है कि ईश्वर के रंग से तात्पर्य ये नहीं है कि ईश्वर का कोई शरीर है और उस शरीर का कोई रंग है। इस शरीर के रंग को ईश्वर सबसे अच्छा रंग समझता है। कुरान की इस आयत में जिस रंग की बात कही गई है वो पूर्ण रूप से अलग रंग है, क्योंकि कुरान में अनेक स्थानों पर ईश्वर ये बात स्पष्ट कर चुका है कि उसका कोई शरीर नहीं है।
ईश्वर ने सृष्टि की रचना में सबको सुंदर रंगों से सुसज्जित किया है। आकाश, धरती, जल, थल, जंगल, मरुस्थल, पशु पक्षी, पेड़ पौधों, मछलियों और अन्य प्राणियों में ईश्वर ने अलग अलग रंग भरकर उनके माध्यम से अपनी महानता को दर्शाया है। इस संबंध में ईश्वर सूरह फातिर की 27वीं और 28वीं आयतों में कहता है, अब क्या तुमने इस पर भी ध्यान नहीं दिया कि निश्चित रूप से ईश्वर ही ने आसमान से पानी बरसाया, फिर हमने उसके जरिए तरह तरह के रंगों वाले फल पैदा किए और पहाड़ों के रंग अलग अलग हैं, कुछ तो सफ़ेद और कुछ लाल और कुछ बिल्कुल काले हैं, और इसी तरह आदमियों और जानवरों के भी रंग तरह तरह के हैं। उसके बंदों में खुदा का खौफ करने वाले तो बस उलमा हैं, बेशक खुदा गालिब और बख्शने वाला है।
सृष्टि में पाए जाने वाले विभिन्न रंगों की कहानी मनुष्य के बारे में कुछ अलग है। ईश्वर ने आरंभ में मनुष्य के ढांचे में आत्मा फूंकी, फिर उसने अपने इस काम पर गर्व भी किया। उसने मनुष्य की सृष्टि को गौरव की बात बताया। इस बात को ईश्वर ने सूरह मोमिनून में इस प्रकार से कहा है कि तारीफ है उस सृष्टिकर्ता की जो बेहतरीन सृष्टि करता है। इसी संदर्भ में वो लोगों से ईश्वरीय दूतों की शिक्षाओं का अनुसरण करने का आदेश देते हुए ये कहता है कि उचित ये होगा कि विदित रंगों के स्थान पर ईश्वर के वास्तविक रंगों को अपनाओ, जो हर प्रकार की बुराई और गंदगी से तुम्हारी आत्मा को सुरक्षित कर सके।
मनुष्य को अपने जीवन में रंग का चुनाव करना चाहिए। विशेष बात यह है कि वो रंग मनुष्य की प्रवृत्ति से निकट या उसके अनुरूप होना चाहिए। हालांकि ये ईश्वरीय रंग उसी समय चढ़ता है जब स्वार्थ, जातिवाद, निजी हितों और इसी प्रकार की बुराइयों से मनुष्य स्वयं को सुरक्षित रखे। ऐसा करने के बाद ही वो अपनी आंतरिक इच्छाओं पर नियंत्रण स्थापित कर सकता है।
वैसे सारे ही रंग समय गुजरने के साथ ही साथ फीके पड़ने लगते हैं, जबकि ईश्वर का रंग सदा रहने वाला है जो कभी भी फीका नहीं पड़ता। ईश्वर के रंग को अपनाने का अर्थ यह है कि जीवन में केवल वही काम किया जाए जो ईश्वर को पसंद हो और उसे ईश्वर के सामीप्य के उद्देश्य से अंजाम दिया जाए।
श्रोताओं, ईश्वर के रंग के बारे में कुरान के सूरह बकरा की आयत संख्या 138 पर हमारी ये चर्चा समाप्त होती है। ईश्वर के रंग के विषय में ये चर्चा बेहद रोचक है, जिसके कई पुस्तकों में लिखा गया है। ईश्वर ने इसी तरह कुरान में कुछ स्थानों पर ईश्वर का हाथ होने की बात कही है, लेकिन वहाँ हाथ से तात्पर्य शक्ति और वर्चस्व की क्षमता है। ईश्वर का कोई शरीर नहीं है, क्योंकि जिसका भी शरीर होगा उसकी कुछ सीमितताएं होंगी, और ईश्वर उस महान शक्ति का नाम है जिसकी कोई सीमितता नहीं है। ईश्वर हर चीज का रचयिता है, तो वो कभी भी सीमित नहीं हो सकता। दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दीजिए। दोस्तों, अभी आपने कार्यक्रम कुरानी किस्से सुना, और अब आप मुख्य समाचारों का सारांश एक बार फिर से सुन लें। ईरान और सीरिया ने संबंध विस्तार पर बल दिया है। ईरान की राष्ट्रीय सुरक्षा परिषद के सचिव ने कहा है कि अमेरिका सीरिया का तेल चुरा रहा है। ईरान ने कहा है कि नई सेंट्रीफ्यूज मशीनें परमाणु समझौते के अनुसार हैं। भारत में किसानों का भारत बंद, कई इलाकों में सब कुछ बंद। तो दोस्तों, अभी आपने हमारे कार्यक्रम सुने, और हम आशा करते हैं कि हमारा प्रयास आपको पसंद आया होगा। कार्यक्रमों के बारे में अपने विचारों और प्रतिक्रियाओं से हमें अवश्य अवगत करवाते रहिए, और हमारा ईमेल आईडी है hindi@wsirib.ir। हमारी वेबसाइट का पता है, जिसमें आप हमारे समाचार देख सकते हैं, parstoday.com/hi। फेसबुक पर हमारा पेज है facebook.com/irib हिंदी। व्हाट्सएप पर हमारा संपर्क नंबर है 0098903506542। और इसी के साथ ये सभा यहीं पर समाप्त होती है। मरियम मेहर दादी को अनुमति दीजिए। खुदा हाफिज़।